नमस्कार, कार्यक्रम हाम्रो सुपारी हाम्रै समृद्धिमा स्वागत छ। कार्यक्रम प्रस्तुता म पुष्प बराल। यो कार्यक्रम नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सुपारी जोनको सहकार्यमा प्रत्येक महिनाको 25 गते बेलुका 8 बजेको भिजन न्युज अपडेट पछि सुन्न सकिनेछ। कार्यक्रममा हामी झापामा सुपारी खेतीको सम्भावना, सरकारी तवरबाट भइरहेका कामको गतिविधिहरू, सुपारी जोनले ल्याएका नयाँ योजनाहरू, किसानका अपेक्षाहरूलाई समेटेर हामी कार्यक्रम उत्पादन गर्ने गर्दछौँ। सुपारी नेपालमै सबैभन्दा बढी उत्पादन हुने जिल्लाका रूपमा झापा जिल्लालाई सुपारी खेतीमा अग्रणी जिल्लाका रूपमा लिन सकिन्छ। 2 दशक अघिसम्म घरको सजावटका लागि फुलबारीमा लगाइने सुपारीको झापाका किसानहरूले अहिले व्यावसायिक खेती सुरु गरेका छन्। सानो लगानीले मनग्गै आमदामी हुने भएपछि झापाका कृषकहरूको ध्यान व्यावसायिक सुपारी खेतीतर्फ जान थालेको छ। अहिले झापामा 2000 हेक्टरभन्दा बढी क्षेत्रमा सुपारी लगाइसकिएको छ भने हजारौँ हेक्टरमा सुपारी लगाउने सम्भावना पनि देखिएको छ। कृषि कार्यालय झापाका अनुसार झापामा अर्जुनधारा नगरपालिका, बाहुनडाँगी, शान्तिनगर, बुधबारे, बिर्तामोड, सारपाने, खुदनाबारी, दोहागढी, धाइजनका किसानहरूले सुपारीको व्यावसायिक खेती गरिरहेका छन्। अहिले सरकारले सुपारी जोन घोषणा गरी झापामा किसानहरूलाई सहयोग गर्नका निमित्त विभिन्न कार्यक्रमहरू अगाडि सारेको छ। यसै सन्दर्भमा हामीले यो कार्यक्रमलाई किसानहरूका के कस्ता अपेक्षाहरू रहेका छन् र आगामी दिनमा सुपारी खेतीतर्फ कसरी अघि बढ्न सकिन्छ भन्ने विषयलाई समेटेर कार्यक्रम उत्पादन गरेका छौँ। सुनौ आजको कार्यक्रम हाम्रो सुपारी हाम्रै समृद्धि। झापा, मोरङ र सुनसरीलाई सुपारी उत्पादनका लागि उपयुक्त जिल्ला मानिन्छ। यहाँ पनि झापा सुपारी खेतीको राजधानी नै रहेको छ। झापामा वर्षेनी सुपारी खेती गर्ने कृषक बढ्दै गएका छन् र उत्पादन पनि वर्षेनी बढिरहेको कृषि विज्ञहरूको भनाइरहेको छ। कृषि कार्यालयका अनुसार झापामा करिब 2500 हेक्टर क्षेत्रफलमा सुपारीको व्यावसायिक खेती गरिएको छ। झापामा वर्षेनी 50,000 भन्दा धेरै मेट्रिक टन काँचो सुपारी उत्पादन भएको छ भने सुकेको सुपारी 10,000 मेट्रिक टनसम्म उत्पादन हुने गरेको छ। जिल्लामा प्रति हेक्टर 22 मेट्रिक टन काँचो सुपारी उत्पादन गर्न सकिन्छ। झापामा गत वर्ष 2500 हेक्टर क्षेत्रफलमा व्यावसायिक सुपारी खेती गरेको तथ्याङ्क रहेको छ। प्रति हेक्टर 21.5 हेक्टरका दरले 46,546.5 मेट्रिक टन काँचो सुपारी उत्पादन भएको थियो। कम मेहनत र थोरै लगानीले धान मकैको तुलनामा तीव्र आमदामी दिने हुनाले कृषकहरूको आकर्षण व्यावसायिक सुपारी खेतीतर्फ जान थालेको छ। एक पटक रोपेपछि 2 दशकभन्दा बढी समय फसल दिने र सुपारी रोपेको ठाउँमा अरू फसलहरू पनि लगाउन मिल्ने भएकाले किसान त्यसतर्फ आकर्षित हुन थालेको सुपारी किसानहरूले नै बताउँदै आएका छन्। किसानहरूलाई व्यावसायिक रूपमा सुपारी खेती गर्न प्रेरित गर्ने उद्देश्यले जिल्लाभर 1 दर्जनभन्दा धेरै सुपारी सहकारी संस्था स्थापना गरिएको छ। सुपारीलाई बसी आमदामी दिने व्यापारको रूपमा पनि लिने गरिन्छ। वैशाख जेठ महिनामा फुल्न सुरु हुने सुपारी करिब 1 वर्षमा बिक्रीका लागि तयार हुन्छ। समुद्र सतहदेखि 1000 मिटर उचाइ र 15-36 डिग्री सेन्टिग्रेड तापक्रम चाहिने सुपारी दोमट र पाँगो माटोमा बढी फस्टाउने गरेको छ। 5.2-8 माटो पिएच चाहिने जनाइएको छ। सुपारीलाई सुलसुले, जरामा लाग्ने खुम्रे, कत्ले किरा, लार्भा र रातो घुनबाट जोगाउनु पर्छ। गुबो कुहिने पनि सुपारीको अर्को समस्या हो। सुपारी बिक्रीका लागि किसानहरूलाई समस्या छैन, तर प्राविधिक कठिनाइले सुपारीले भने जस्तो मूल्य पनि पाउन सकेको छैन। झापामा लगाइएको सुपारी भारतको पश्चिम बङ्गालमा लगाइएको मोहित नगर जातको सुपारी बढी पाइन्छ। भारतको केन्द्रीय मसला तथा औद्योगिक बाली अनुसन्धान केन्द्रले पश्चिम बङ्गालमा लगाउन सिफारिस गरेको उक्त जातको सुपारी पश्चिम बङ्गालसँग हावापानी मिल्ने झापामा पनि लगाइएको कृषि कार्यालयले बताउँदै आएको छ। झापामा विक्रम सम्वत 1980 को दशकमा झापा शान्तिनगरका गंगाधर घिमिरेले जिल्लामा पहिलो पटक सुपारी भित्र्याएको मानिँदै आएको छ। उहाँले भारतको आसामबाट सुपारी ल्याएर रोपेको अध्ययनले देखाएको छ। अहिले जिल्लामा सुपारी लगाउने कृषकको संख्या 65,000 भन्दा धेरै रहेको तथ्याङ्क पाइएको छ। झापामा सुपारी र रबर जोन लागू भएको छ। सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्लामा सुपारी र रबर जोन थप गरेको हो। जिल्लामा गत वर्षदेखि धान सुपर जोन ब्लक र पकेट क्षेत्रको कार्यक्रम पनि सञ्चालन गरेको छ। तर अझै पनि सुपारीसँग विज्ञता हासिल गरेका प्राविधिकहरू नहुनु, बजारको खोजी नगरिनु र व्यवस्थित खेती प्रणाली अवलम्बन नगर्नु मुख्य चुनौती रहेको छ। यसै सन्दर्भमा आज हामीले सुपारी व्यावसायिक सहकारी कृषक समूहका अध्यक्ष, गौरवमुखी कृषि सुपारी सहकारी संस्थाका अध्यक्ष, नेपाल सुपारी खेती विकास संस्थाका महासचिव साथै सुपारी जोन सञ्चालक समितिका अध्यक्ष शेखरनाथ अधिकारी र नेपाल सुपारी खेती विकास संस्थाका अध्यक्ष, नेपाल सुपारी व्यवसाय संघका अध्यक्ष, सुपारी जोन सञ्चालक समितिका सदस्य देवी प्रसाद खतिवडालाई संयुक्त रूपमा यो सुपारी जोन कार्यक्रम कसरी लागू हुन्छ र किसानहरूले कसरी फाइदा लिन सक्छन् भन्ने विषयमा कुराकानी गरेका छौँ। सुनौ उहाँहरूसँग गरिएको कुराकानी। शेखर सर, अहिले झापाको सुपारीको अवस्था कस्तो छ, सुपारी उत्पादनको अवस्था कस्तो छ र त्यहाँका कृषकहरूले आफ्नो उत्पादनलाई कसरी उत्पादन गरिराख्नु भएको छ, के पाउनु भएको छ समग्र झापामा?
अहिले झापामा सुपारी खेती जो भइराखेको छ, व्यावसायिक सुपारी खेती तर्फ कृषकहरू उन्मुख रहेको पाइएको छ भने सुपारी अहिले सुपारी प्रशोधन प्रक्रिया भने पुरानै प्रवृत्तिबाट चलिरहेको पाइन्छ र सुपारी जो बाली हो त्यसले चाहिँ राम्रो मलजल नपाइराखेको अवस्था छ र जति आम्दानी हुनुपर्ने हो, उत्पादन हुनुपर्ने हो, त्यति नभइराखेको महसुस छ।
नेपालमै झापाको सुपारी चर्चाको विषयमा आउँछ प्रत्येक वर्ष होइन, तर पनि अहिलेसम्म सुपारी खेती व्यवस्थित हुन नसक्नुको कारण के?
झापामा सुपारी खेती सुरुमा त शोभा वृक्षको रूपमा करेसाबारीमा लगाउँदै जब कृषकहरूको आफ्नै तरिकाले आफ्नै उत्सुकताले यो खेती वृद्धि हुँदै गएको पाइन्छ भने सरकारको तर्फबाट सुपारी खेतीमा खासै ध्यान नपुगिरहेको अवस्था थियो र अहिले आएर नेपाल सरकारले पनि सुपारी जोन लागू गरेर सुपारी व्यवसायिक कृषकहरूको जीवन स्तर उकास्नका निम्ति योगदान पुर्याउने जमर्को गरिराखेको पाइएको छ र सुपारी कृषकहरू आशान्वित बनिरहेको अहिलेको अवस्था छ।
नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सुपर जोन भनेर झापालाई अहिले सुपारी जोनमा घोषणा गरेर सुपारीलाई प्रवर्धन गर्न सरकारले योजनाहरू अगाडि बढाएको छ। यो योजना लागू भएपछि किसानहरूले के फाइदा पाउँछन् त?
अब हेर्नुहोस्, यो बडा राम्रो प्रश्न र यो आफैमा उत्कृष्ट छ। सुपारी खेती कम चाहिँ मजदुर प्रयोग गरेर बढी आम्दानी लिने एउटा माध्यम हो भने सुपारी कृषकहरूलाई सुपारी जोन जो लागू गरेर सरकारले एउटा अनुगृहीततातर्फ आकर्षण गरेको छ, यो सुपारी जोन 500 हेक्टर जमिनमा खेतीबाली भएमा हुने जुन सुपारी जोन हो, यो त हाम्रो 2000 हेक्टरभन्दा बढीमा सुपारी खेती गरिन्छ। यो अहिले जहाँ जोन लागू भएको छ, हामी नेपाल सरकारसँग सुपर जोनको माग गर्ने पक्षमा छौँ। अहिले हाम्रो समिति बनेको एक महिना मात्र हुँदैछ, त्यसैले हाम्रा एउटा दुईटा बैठकहरू भए र यस वर्षको बजेटलाई सुपारीलाई सिँचाइ पुगोस्, सुपारीको फेदमा जब मल र जल पुग्न सक्दैन र सूक्ष्म तत्त्वहरू सुपारीले प्राप्त गर्न सक्दैन, उसले किसानको समृद्धिको लागि उत्पादन दिन सक्दैन भन्ने हाम्रो ठहर छ। त्यसैले अहिले हामी त्यस पाटोमा लागेका छौँ।
देवी सर, जसरी एउटा किसानले वर्षभरि मेहनत गरेर सुपारी उत्पादन गर्छ, तर पनि अझै पनि बजारको अवस्था हेर्नु भने डामाडोल नै छ। यो बजारलाई व्यवस्थित गर्न तपाईँहरूको भूमिका के रहि आएको छ र के हुनुपर्छ?
जहाँसम्म बजारको सुनिश्चितता बारेको कुरा छ, मूलत के हुन्छ भने हामीले उत्पादन गर्ने वस्तुको गुणस्तरतामा हामीले ध्यान दिने कि नदिने। अहिलेसम्म हाम्रो प्रशासनको तौर तरिकाहरू भनेको परम्परागतमा आधारित छ कि हामीसँग कुनै त्यस्तो अत्याधुनिक प्रविधिहरू जो विद्युतीय उपकरणहरूद्वारा सुपारी प्रशोधन गर्ने नि त्यो हामीले पुग्न सकेका छैनौँ। अब यो सुपारीलाई अझ राम्ररी व्यवस्थित गर्नका लागि नेपाल सरकारले एउटा ट्रायलको रूपमा विगतमा ओबिओपी र ओडिओपी कार्यक्रम जुन प्रवेश नेपाल सरकारकै बजेट प्राप्त भयो त्यसअनुसार सक्सेस पनि भयो र हाम्रै प्रयासमा हाम्रै माग अनुसार हाम्रै चाहनालाई सम्बोधन गर्न र झापाको सुपारीलाई झापा तथा मोरङ सुनसरी इलाममा अझ पश्चिमका केही जिल्लाहरूमा सुपारीका केही तथ्याङ्कहरू जब नेपाल सरकारले प्राप्त गरिरह्यो, अब नेपालमा सुपारी छ भन्ने कुराको बोध चाहिँ राज्यलाई भएको छ। अब यो जहाँसम्म बजारीकरण गर्ने कुरामा चाहिँ यो पहिला त यो बालीको सुनिश्चितता बालीलाई सूचीकृत राज्यले गरिदिनुपर्छ कि अहिलेसम्म यो सुपारी कृषि बालीका रूपमा सूचीकृत भएकै छैन। त्यो सूचीकृत नहुने कारणले गर्दा राज्यको जुन प्रकारले जुन अरू अन्न बालीहरूलाई जुन किसिमको विभिन्न सरकारी स्तरबाट हुने सेवा सुविधा ऋणका कर्जाका कुराहरू भए मलखतका कुरा भए सिँचाइका कुरा भए जुन सहज अरू अन्न बालीमा लागेका किसानहरूलाई जुन सहजता छ सुपारीमा त्यो सहजता थिएन हिजो। त त्यसैले अब चाहिँ यो जोन कार्यक्रमले चाहिँ के छ भने यो सुपारीमा भएको अस्तव्यस्ततालाई व्यवस्थित गर्नका लागि अब किसानदेखि लिएर बजारसम्म को श्रृङ्खलाबद्ध तरिकाले यसका उत्पादनदेखि लिएर बजारीकरणसम्मका लागि चाहिँ अब यसले ठोस कार्यक्रमहरू तदनुरूप गर्दै जाला भन्ने हाम्रो विश्वास छ।
तपाईँहरूले वर्षौँदेखि सुपारी किसानहरूको उत्पादनलाई हेर्नु पनि भएको छ होइन? अहिले झापामा मात्र करिब करिब 10,000 मेट्रिक टन उत्पादन हुन्छ, यसको बजार भारत नै हो। अझै पनि विदेशी सुपारी नेपालमा भित्रन चाहिँ पाउने, तर नेपालमा भित्रिसकेपछि नेपाली सुपारीले चाहिँ उचित मूल्य नपाउने अवस्थामा तपाईँहरूको भूमिका के हुँदै आएको छ र अब के हुनुपर्छ?
अब यसमा के हो भने हामी वास्तवमा अनवरत सुरु स्थापना कालदेखि जतिबेर हामीले सुपारी उत्पादन गरेर निकासीको चरणमा हामी जान खोज्दै थियौँ गयौँ पनि र पहिला 2 ट्रक हप्ताको सुपारी जान्थ्यौँ भने पछि 4 ट्रक हुँदै हुँदै उत्पादन जब वृद्धि हुँदै गयो हामीले त्यसै अनुसारको निकासी पनि गर्दैरह्यौँ। समस्या कहाँ छ भने राज्यले जब यो बालीलाई सूचीकृत नगरिदिइरहेको कारणले गर्दाखेरि र अब हुनसक्छ राज्य आयात गरेर आयातमा अलिकति लोभिएको हो कि राजस्व वृद्धिको चक्करमा राज्य फसेको हो कि, तर अब के भने यति बेरको अवस्थामा चाहिँ अब राज्यले पनि यसलाई केही व्यवस्थित गरेर जानुपर्छ, किसानहरूलाई यसले अब केही न केही असर गरिरहेछ भन्ने कुरा चाहिँ जब हाम्रा समूहहरू व्यवसायहरू सङ्गठित हुने क्रम बढ्दो रह्यो, सहकारी पनि अहिले झापामा 37-38 सुपारीका विषयगत सहकारीहरू बनिसकेको अवस्था, ठुला खाले किसानहरू सहकारीमा आबद्धता हुने, ससाना किसानहरू समूहमा आबद्धता हुने, अरू सुपारीबाट निर्मित अरू सामग्रीहरूका पनि विभिन्न उद्योग फ्याक्ट्रीहरू बसिरहेको अवस्था र व्यवसायीहरूले पनि अब यसलाई अलिकति परम्परागत प्रविधिको ठाउँमा अलिकति अत्याधुनिक प्रविधिको जब व्यवसायबाट पनि खोजी गर्ने कार्य सुरु भयो, अब यो राज्यले वास्तवमा यो कुरालाई यो अस्तव्यस्ततालाई केही व्यवस्थित गर्नकै लागि भनेर यो प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपारी जोन भनेर जो प्रवेश पाएको छ। अब आशा हामीले के हो भने हामीले गर्ने आशा हो, सँगसँगै हाम्रो एउटा सक्रियता पनि के भने सबै कुरो राज्यकै मुख ताकिरह्यौँ भन्ने कुरा फेरि पनि हामी त्यो लक्ष्यमा पुग्न सक्दैनौँ। राज्यबाट हामी के प्राप्त गर्ने र हाम्रो भूमिका चाहिँ के रहने त, हाम्रो सक्रियता के रहने त, कि सोझै जति पनि अपेक्षाहरू राज्यसँग मात्रै हामीले पाउनुपर्छ भन्ने कुराको सोचाइमा हामी गयौँ भने फेरि पनि किसानले व्यवसायले खोजेका कुराहरू प्राप्त गर्न सकिँदैन। त त्यसो हुँदा अब उत्पादनदेखि लिएर प्रशोधन बजारीकरणसम्मका कुरामा हामीले परम्परागत प्रविधिका ठाउँमा तौर तरिकाको ठाउँमा नयाँ अत्याधुनिक प्रविधिहरूको होइन कृषिमा अलिकति यान्त्रिकीकरणको अलिकति समय सापेक्ष अब हाम्रा खेतीपातीका प्रशोधनका तौर तरिकाहरूमा पनि समयअनुसारको हामीले अब कुनै पनि उत्पादित वस्तुको गुणस्तरतामा हामीले ध्यान दिनैपर्छ। यदि हामीले गुणस्तरीय वस्तु उत्पादन गर्न सकेनौँ भने भोलि हाम्रा उत्पादित वस्तुहरूले बजार नपाउने अवस्था पनि रहन्छ। त्यसो हुँदा बजारमा सहजै प्रवेश पाउनका लागि वस्तुको गुणस्तरता र वस्तु त्यो उत्पादित वस्तुको बजारीकरणमा भनौँ उपभोक्ताको चाहनाअनुसारका हामीले परिकारहरू पनि पस्कन सक्नुपर्छ।
देवी सर, तपाईँहरूले बोलेकै कुराले एउटा किसानले सुपारी खेतीतर्फ आकर्षित हुनसक्छ, उसले उत्पादन गर्न सक्छ, अरू बालीहरू छोडेर सुपारीतिर आकर्षित हुनसक्छ। भोलिको सम्भावना कस्तो देख्न सकिन्छ सुपारीमा?
भोलिको सम्भावना जस्तो सुपारी क्षेत्रमा हामी विगत लामो समयदेखि रह्यौँ, सम्भावना नेपालको सन्दर्भमा यो चुरे पहाड र तराईको उत्तर क्षेत्र र पहाडी भेकको दक्षिणी बेल्ट यो जो चुरे क्षेत्र छ, यो क्षेत्र भनौँ सुपारीको लागि अत्यन्तै उर्वर थलोको रूपमा हामी बुझिरहेछौँ। जस्तो झापा, मोरङ, सुनसरी, अब उदयपुर, सिन्धुली हुँदै हुँदै पश्चिमका जो तराई र पहाडको दोसाँत एरिया, यो क्षेत्र सुपारीको लागि हामीले अध्ययनकै क्रममा यसो अनुगमनको क्रममा हेर्दै जाँदाखेरि झापामा हिजो हाम्रा अग्रजहरूले पुर्खाहरूले जसरी आसाम भुटानबाट सुपारी आयात गर्नुभयो, अब यहाँको सुपारी निश्चय नै सिन्धुली उदयपुर पश्चिम कपिलवस्तुसम्म सर्दै सर्दै गएको छ। अब आयातित सुपारीको आँकडालाई हेरेर यसको उत्पादन नेपालमा बढीभन्दा बढी गर्न सकियो, हर जग्गाहरूलाई बाँझोर नराखिकन सबैलाई खेतीमा हराभरा गर्न सकियो भने सुपारी सँगसँगै सुपारी खेतीबाट अरू सहयोगी बालीहरू मरिच, कोला, कागती यस्ता अन्तरबालीहरूमा
त्यो किसानको पाटो भयो, ठिक छ,
जान सक्छ।
बजारकै सम्भावना पनि गरौँ न, भोलि यदि इन्डियाले नेपालको सुपारी किनिदिएन भने त्यो सुपारी कहाँ खपत गर्ने? किसानहरूलाई अहिले हामी उत्प्रेरणा गर्छौँ, सुपारी लाउन हामी चाहिँ उनीहरूलाई आग्रह गर्छौँ, सुपारी पनि लगाए होइन, भोलि इन्डियाले इनकेस नेपालको सुपारी किनिदिएन भने उनीहरूले कहाँ बेच्ने?
यो नकिनिदिने भन्ने कुरा चाहिँ के हुँदो रहेछ भने विगतमा आजभन्दा 6-7 वर्ष अगाडि पनि सुपारीको गुणस्तरता अखाद्य नेपालबाट निर्यात हुने सुपारी अखाद्य वस्तुको रूपमा 40% सुपारी हाम्रा सुपारीहरू कालो ढुस बनाएको थियो। इन्डियाले अनिवार्य लिने शर्त के हुन्छ भने पहिला त राज्यले सरकारले यो बाली सूचीकृत गर्नु पर्यो। उत्पादन जब कृषिले जुन प्रमाणीकरण गरिरहेको छ झापाको, मोरङको, सुनसरीको, इलामको, आखिरी सुपारी यो चिनी जस्तो घुलिएर नुन जस्तो घुलिएर रहने वस्तु होइन, यो यसको बजार भनेको बाहिरै हो। नेपाली कल्चर भनेको सुपारी त्यसरी मन पराएर धेरै खाने पनि होइन, पूजा भनौँ केही निम्तो सिम्तो गर्न गर्न एउटा खाना खाइसकेपछि दिनभरिमै एउटा व्यक्तिले दुई चारवटा सुपारीको कुड्का खान्छ। तर यो सुपारी आखिरी जान्छ भारत हो भने भारत किन जान्छ त्यसको पनि खोजी, त्यहाँ गएर यो सुपारी के बन्छ भन्ने कुरा नेपालकै व्यवसायीहरूले पनि भारतीयले आफ्नो बजारमा आफ्ना वस्तु उत्पादन गरेर बजारमा बजारीकरण गर्छ भने नेपाली व्यवसायीहरूले बजारीकरणमा भारत मात्रै होइन खाडी मुलुकमा पठाउने कि नपठाउने यहाँ उत्पादित सुपारीहरू होइन, जस्तो यो सुपारी जान्छ भारत नेपालमा पनि धेरैवटा गुड्का फ्याक्ट्री छ नेपालमा, तर त्यो कुरो राज्यलाई कति थाहा छ कति थाहा छैन। हामीले बुझेको के छ भने यहाँ बनेका सुपारीका जुन परिकारहरू हुन्छ पान, पराग, मधु, गुड्का, यी रजनीगन्धा जे जे बन्छ सुपारीबाट, यो सुपारीको बजार भनौँ नेपालको बजारमा 20% खपत गर्दो होला, 80% भनेको यहाँको व्यवसायीहरूले खाडी मुलुकमा त व्यापार गरिरहेछ। त त्यसो हुँदा यसको सम्भावना अपार छ होइन, इन्डियालाई पुर्याउन सक्ने अवस्था हाम्रो भूगोलमा त्यति उत्पादन छैन होला, किनभने इन्डियामा जुन मात्रामा खपत छ आएकै सुपारीलाई हामीले हेर्ने हो भने नेपालमा कति सुपारी इम्पोर्ट भएको छ बेला बेला पत्रिकाहरूले प्रकाशित गरेकैलाई आधार मान्ने हो भने भारतीय खपतलाई हेरेर नेपालमा बढीभन्दा बढी सुपारी उत्पादन गर्न हामी सक्षम भयौँ सफल भयौँ भने क्रमशः इम्पोर्ट भन्ने कुरा आफैले घट्दै जान्छ, हामी उत्पादन बढाउँ थर्ड कन्ट्रीबाट सुपारी नेपाल ल्याइरहनै पर्दैन।
शेखर सर, उहाँले भनिराख्नु भएको छ बजारको सम्भावना प्रचुर छ, तर पनि हामी आधुनिक खेती गर्न अझै पनि पछि परिरहेछौँ। किसानले किन आधुनिकतातर्फ अझै तपाईँहरूले अग्रसर गर्न सक्नु भएको छैन? तपाईँ त किसानहरूको अगुवा पनि हुनुहुन्छ नि।
हजुर हजुर, यो सुपारी खेती हेर्नुहोस्, पहिलो कुरा त मैले अघि यहाँलाई निवेदन गरेँ, सुरुमा एउटा शोभा वृक्षको रूपमा करेसा बारीमा सुरु गरिएको सुपारी खेतीलाई व्यावसायिक खेतीतर्फ उन्मुख गर्नलाई पनि निकै समय नलागेको भने होइन। त्यसका बावजुद हामीहरूले पनि नेपाल सुपारी खेती विकास संस्थाको माध्यमले भारतका विभिन्न सुपारीकामा लगाइएका क्षेत्रहरू, त्यसै गरी मलेसियाका, थाइल्यान्डका मुलुकमा लगाइएका सुपारीका बगानहरू अध्ययन अवलोकन भ्रमण गरेर के छ त यस यो कति बाई कतिमा रोपिने हो के हो भन्ने कुरा जब थाहा पायौँ, त्यसपछि हामीले हाम्रो संस्थाले भारतबाट संस्थाकै पहलमा प्राविधिक भित्र्याएर हामीले झापा, मोरङ, सुनसरी र इलाम र उदयपुरसम्मका सुपारी व्यावसायिक कृषकहरूलाई कसरी बिउको छनौट गर्ने, कसरी नर्सरी राख्ने, कसरी बिरुवा रोप्ने, त्यसको संरक्षण कसरी गर्ने जस्ता तालिम दिएका छौँ, र ती हामीले तालिम दिएर व्यवस्थित खेती गर्ने प्रविधि सिकाइएको खासै लामो समय ती रोपेका बिरुवा फल्ने समय मात्र हुँदैछ। र यो सुपारी अघि यहाँ कुरा पनि भए, देवी सरले भन्नुभयो हाम्रो चाहिँ सूचीकृत नभएर, कृषिजन्य बालीमा सूचीकृत नभएर इन्डिया जान नसकिराखेको, दुई ट्रकका दरले पठाउनु पर्ने, गभर्मेन्टले ध्यान नदिएको, अनि कृषकहरूमा ज्ञान नभएको जस्ता कुराले हाम्रो यो परिवेश रुमल्लिरहेको छ, र यसलाई व्यवस्थित गरेर लानुपर्ने हामी तमामको जिम्मेवारी भएको महसुस भएको छ।
सरकारले चाहिँ कार्यक्रमहरू ल्याउँछ होइन?
हजुर,
तर एउटा पनि सुपारीको प्राविधिक जन्माउने काम गर्दैन। एउटा सुपारीको प्राविधिक खोज्न हामी इन्डिया पुग्नुपर्ने अवस्था छ होइन?
हजुर।
अब यो अवस्थामा सुपारी जोनमा लागेर अथवा किसानले आफ्नो खेतलाई चाहिँ आफ्नो जमिनलाई जति भएको जमिनलाई सुपारीमै लाउनु, भोलि रोग किराको संक्रमण आउला होइन, ठुला ठुला समस्याहरू आउन सक्छन्, अनि त्यो चाहिँ हुँदै नहुनु, अनि यो कसरी चल्छ, यो तपाईँहरूले चाहिँ कसरी अहिलेसम्म खेती प्रणाली के हो? अहिले पनि त धेरै प्रकारका रोगहरू सुपारीमा आइरहेछन्, बोट चाहिँ सुकेर जाने, गबरो लाग्ने, सुचुले किराहरू लाग्ने होइन? यो अहिले गरिरहेको प्रणाली र अब के हुनुपर्छ, किसानहरूको माग के छ?
किसानहरूले सुपारी खेती विश्वस्त आधार बनाउने प्रयत्न गरिराखेको पाइएको छ। यहाँले भने झैँ हामी कहाँ प्राविधिकको अभाव छ, हामीले अब सरकार र हामी पब्लिकको तर्फबाट अनि अन्य संस्थाहरूसँग समन्वय गर्दै प्राविधिकहरू तयार गर्न ने जमर्कोमा हामी छौँ। अब यो यही साल मात्रै यो समिति बनेको, एक महिनाको अवधि भएको छैन। हामी अब 8 वर्ष यो जुन सुपारी जोन कार्यक्रम चल्छ भन्ने विश्वास लिएका छौँ, त्यहाँसम्ममा एउटा सुपारीको बिरुवा रोपेर हुर्किएर फल्नलाई 7-8 वर्ष लाग्ने हुँदा हामी त्यसलाई अब व्यवस्थित गर्दै त्यहाँसम्म हामी सुपारी कृषकहरूलाई आत्मनिर्भर बनाउँदै समृद्धिको पाटोमा अगाडि लाने जमर्कोमा छौँ भनेर म यहाँलाई निवेदन गर्न चाहन्छु।
सुपारी खेतीसँगै बहुतले खेतीहरू पनि गर्न सक्ने सम्भावना छन् होइन? सुपारीको फेदमा मरिच लाउने,
हजुर हजुर,
मेवा रोप्ने,
हजुर,
अरू अरू खेतीहरू गर्ने पनि। अब यसरी जानलाई के गर्नुपर्छ, तपाईँहरूले किसानहरूलाई कसरी प्रोत्साहन गर्दै हुनुहुन्छ, अहिले कति छन् झापामा किसान, अब त्यसरी खेती गरिएको कहाँ कहाँ छ, त्यो अलिकति भन्दै।
अब हेर्नु, सबै कृषकहरूले गर्नुभएको छैन, सुपारीलाई खेत धान रोप्ने खेतको आलीमा लगाएर पनि छोडिएको छ, जहाँ सुपारीले मल र जल पाइराखेको छैन। अघि पनि मैले निवेदन गरेँ, अब सुपारी बालीलाई नियमित रूपमा सिँचाइ, त्यसलाई सूक्ष्म तत्त्वसम्म दिनुपर्ने कुराहरूको पहिचान गरी, मल जल र अन्तर्बाली विकास, 9 फिट बाई 9 फिटमा सुपारीका बोटहरू रोपिएर बिचको जुन खाली जमिन छ त्यसमा हामी जस्तो सुपारीको बोटमै चाहिँ मरिच लगाउन सक्ने भयौँ, त्यसका बिचबिचमा चाहिँ बेसार लगाउन सक्ने भयौँ, कोला लगाउन सक्ने भयौँ, निम्बु लगाउन सक्ने भयौँ, यस्ता थुप्रै बालीहरू लगाउन सकिन्छ जसलाई हामी अन्तरबाली विकास गर्न अथवा घुसुवा बाली विकास गर्ने भन्नेतर्फ हामीले पनि त्यो चेतना जन यो व्यावसायिक सुपारी कृषकहरूमा भर्दै गएका छौँ। यो एउटा अहिले त्यसतर्फको अभियान हो, आन्दोलन हो, यो पुरा हुन केही समय लाग्छ होला जस्तो लाग्छ र कृषक उत्साही कृषकहरूले यो खेती गर्नुभएको छ। जहाँ अर्जुनधारा नगरपालिकामा केही किसानहरूले गर्नुभएको छ, शान्तिनगरमा केही किसानहरूले गर्नुभएको छ, बुधबारे बुद्ध शान्ति गाउँपालिकाको केही वार्डहरूमा यी खेतीहरू भएका छन्। बाहुन्डागी गाविस साबिक अहिले मेचीनगरका तिन चारवटा वार्डका किसानहरूले यसलाई सुरुवात गर्नुभएको छ। हामीले अवलोकन गऱ्यौँ भने हामी त्यो हेर्न सक्छौँ। त्यहाँ चाहिँ सुपारीमा यहाँसम्म कि सुपारी बारीभित्र सबै लगाएर त्यो मरिच लाउन थाहा नहुनेले वनमारा भन्छौँ हामी, त्यो दाल खान काम लाग्ने त्यो समेत लगाएर समेत फलाएको हामीले पाएका छौँ। सुपारी बालीभित्र राम्ररी बुद्ध शान्तिको एक कृषकले भीम गौतम उहाँले चाहिँ कोसे बालीको रूपमा यो राजमा फलाउनु भएको छ। अहिले पनि यद्यपि त्यो छ, हेर्न जान सकिन्छ, रहर लाग्दो छ, सबैले त्यसरी मेहनत गर्दा हुने रहेछ भन्ने त्यहाँबाट प्रेरणा प्राप्त हुनसक्छ। त्यसरी नमुना कृषकहरू किसान नमुना चाहिँ बगानहरू हामी हेर्न सक्छौँ।
तपाईँ लामो समयदेखि झापामै हुनुहुन्छ, झापाली सुपारी किसानहरूलाई तपाईँले नजिकबाट पनि चिन्नु भएको छ, झापाली माटो पनि तपाईँलाई थाहा छ होइन?
हजुर।
अब यो सुपर जोन 8 वर्षको कुरा गर्नुभयो अघि तपाईँहरूले, कति खेती गरेर कति किसानलाई आबद्ध गराउन सक्ने सम्भावना छ झापामा?
अब हेर्नु, यो किसानहरू आफ्नै बलबुताले मात्र अहिलेसम्म अगाडि बढिरहेको अवस्था छ। अब किसानहरूले सुपारी बालीभित्र जोतखन गर्ने औजारहरू, मल जलको व्यवस्थाको आश चाहिँ गर्नुभएको छ, त्यसलाई हामी कतिसम्म पुरा गर्न सक्छौँ र कृषकको तर्फबाट त्यसलाई चाहिँ कतिसम्म सदुपयोग गरिन्छ, अब यो त हेर्न बाँकी नै रह्यो। तर झापाको उर्वर माटो, यो मौसमीय असरले अब सुक्खा ठाउँमा चाहिँ दानाहरू राम्रो झुप्पा लाग्ने तर पछि चाहिँ त्यो दाना सुकेर हल्लिने जस्तो भइदिने सुक्खायाममा, अनि यसरी धेरै कृषकहरूले चाहिँ नोक्सानी बेहोर्नु परिराखेको छ। अब यो सबै कृषकहरू यो सुपारी जोनबाट हामीलाई केही हुन्छ भन्ने आशामा हुनुहुन्छ। अब सरकारबाट हुने सहयोग र हाम्रो सदुपयोगिताले कतिसम्म कृषकलाई हित पुर्याउन सकिन्छ, समृद्धिको बाटोमा लान सकिन्छ, अब त्यो चाहिँ भविष्यले बताउनेछ।
देवी सर, किसानहरूले अब उत्पादनमा वृद्धि गर्ने अवस्था त रह्यो, अब सुपारी जोन भन्यो कि सरकारले पनि अलिकति सहयोग गर्ने अवस्था छ, किसानहरूले पनि अलिकति मूल्यकै हिसाबले गर्दा पनि अलिकति मेहनत गर्ने हो भने उत्पादन बढ्ने अवस्था पनि रहेको छ। अहिलेको उत्पादन खपत हुनु र आगामी दिनमा बढेको उत्पादनलाई लिएर के भन्न सकिन्छ, एउटा किसान आत्मनिर्भर बन्ने अवस्था छ त?
यस्तो हो, जस्तो अब किसानहरूले आफ्नो उत्पादनमा निश्चय पनि जोनले किसानहरूलाई किसानहरूको अपेक्षा अनुसारका कार्यक्रमले सम्बोधन गर्दै जान्छ। एउटा बोटमा सरदर 12 किलो 15 किलो फल्थ्यो भने अब जोनको लक्ष्य भनेको 25 किलो 30 किलो फलाउनेसम्म हुन्छ। ल, किसानहरूले उत्पादन गर्यो, किसान आफैले प्रशोधन मेसिन औजार ल्याउन सक्दैन, सरकारको त्यहाँ भनेको एउटा व्यक्तिलाई दिने कुरा होइन, समूह सहकारीहरूलाई मेसिन औजारहरूमा सहुलियत अब कर भनौँ अनुदानहरूमा सरकारले अब मागका आधारमा सरकार आफै त कुदेर आउँदैन, सहकारी हामी बनाउँदैछौँ, समूह पनि बनाउँदैछौँ, तर समूहहरूमा पनि त अब एउटा जागरुक समूहहरूको खोजी त हुनु पऱ्यो नि। सहकारीमा पनि सहकारी ब्यानर मात्रै राखेर त भएन, त्यो सहकारीले आफ्नो उद्देश्य उत्पादनदेखि लिएर प्रशोधन बजारीकरणसम्म भन्ने त सहकारीको उद्देश्य हुन्छ। उद्देश्य अनुरूप पुग्नका लागि अब साँच्चै किसानले उत्पादित वस्तु आफूले उत्पादन गरेको वस्तुको सही मूल्य कसरी पाउने भन्ने कुरो चाहिँ समूह तथा सहकारीले पनि अध्ययन अवलोकन भ्रमणहरू जहाँ जहाँ सुपारीका तकनिकीहरू प्रविधिहरू विकास भएका छन् आएका छन् त्यो ठाउँमा उहाँहरूको पनि प्रयास हुनुपर्छ कि प्रविधि मेसिन औजार सुपारी छोडाउनेदेखि लिएर कटर मेसिनहरू विभिन्न खालका विभिन्न साइजका हामीले देखेका छौँ। जस्तो दक्षिण भारतमा सुपारीलाई फाली गर्ने डोलोलाई छोडाइदिने अनि त्यो तयारी सुपारीलाई पनि विभिन्न साइजमा टुक्रा टुक्रामा ग्रेडिङ गरेर त्यसलाई साइज अनुसारको बनाइदिने अनि त्यसलाई राम्रो आकर्षक प्याकेजिङमा चाहिँ बजारमा लाने हो। त अब यो कुरा चाहिँ के हो भने ल किसानले नितान्त किसानहरूले आफ्नो गाउँघरमा सुपारीमा एउटा तरक्की मारिदिनुहुन्छ, राम्रो
उत्पादन गरिदिनु
दिन थाल्नुहुन्छ। अब सँगसँगै व्यवसायी जो साथीहरू हुनुहुन्छ उहाँहरूले पनि यसलाई व्यवसायिकतामा दिनका लागि व्यवसायमा नयाँ नयाँ कुराहरू तौर तरिकाहरू मेसिन औजारहरू खोज्ने कि नखोज्ने त जस्तो अहिले हामीले जस्तो खेती विकासकै तर्फबाट हामीले दक्षिण भारतको कर्नाटकमा केही उत्कृष्ट व्यवसायीहरूलाई त्यो केही गर्छु भन्ने व्यवसायीहरूलाई हामीले आफ्नो खर्चमा उहाँहरूलाई त्यहाँ गएर मेसिन औजारहरू ल्याउने सहुलियत पनि दियौँ, केही सहयोग पनि गऱ्यौँ। अहिले तदनुरूप उहाँहरूले मेसिन ल्याउनु भएको छ, अहिले सुपारीबाट निर्मित दुना टपरीका मेसिनहरू पनि ल्याउनु भएको छ। अहिले भर्खरै मात्रै हामीले यो नारायणघाट चितवनमा एकजना हामीले यो हिमशिखर दाना उद्योग हाम्रो एउटा दाना उद्योग पनि छ, त्यो दाना उद्योग अब सञ्चालनमा आइरहेछ। त्यो दाना उद्योगमा हामीले गाई बस्तुको दाना बनाउने मेसिन एउटा त्यहाँबाट ल्यायौँ। त्यो जहाँ त्यो इन्जिनियरिङ वर्कसपमा जहाँ जसले मेसिन बनायो उहाँ मेसिनवाला मान्छेले हामीले सुपारीका समस्याहरू राख्यौँ। उहाँले दुई चारचोटि आएर उहाँको आफ्नो टिमै लिएर आएर अहिले उहाँले यहीँ अब हामीले यदि त्यो नारायणघाटमा बनेको मेसिन सुपारी कटर मेसिन जो कटिङ गर्ने मेसिन उहाँले बनाउनु भएको छ, हामीले सुपारी पनि पठाइसक्यौँ कि उहाँले माग्नु हामीले पठायौँ। यदि त्यो सफल भयो भने अब हामीले दक्षिण भारतको कर्नाटक पुगिरहनु पर्दैन। हामीले पनि सम्भव भएसम्म देखेसम्म चाहिँ त्यो मेसिन औजार कहाँ कसले बनाउन सक्छ, अब नेपालमै छ नि त त्यस्तो इन्जिनियरिङ वर्कसपहरू त धेरै छ। त त्यसो हुँदा अब हाम्रो चाहिँ के भने संस्थाले आफ्नो अब यो नेपाल सरकारलाई सहजीकरण गर्ने कुराहरूदेखि लिएर यावत कुराहरू यसलाई एउटा बालीमा सूचीकृत गर्ने कुरासम्मको लबिङहरू गरि नै रहन्छ। सँगसँगै संस्थाले नि सहकारी समूहहरू बनाउन अलिक उत्प्रेरणा जगाएको पनि छ,
आधुनिक प्रविधिहरू बिताउन पनि तपाईँहरूको पहल रहन्छ।
हामी
यहाँनिर अलिकति समस्या देखिआएको छ, झापाका कृषकहरू धेरै पीडित पनि बनेका छन्, उनीहरूको उत्पादन अहिले पनि बिचौलियाको हातमा परेको छ होइन। उनीहरूले अर्को बिचको बिचौलियाले जति नाफा खानुपर्ने त्यो खाएर बेचिरहेको अवस्था पनि छ, यसलाई कम गर्न तपाईँहरूको भूमिका के रहन्छ?
यस्तो हुन्छ, यो खुला सीमा पहिला त कन्ट्रोल हुनु पर्यो। सीमामा साँच्चै कि उत्तर कोरिया अथवा जस्तो ठाउँको राज्य त्यस्तो बन्नु पर्यो कि साँच्चै वारपारै गर्न नपाउने। अब यो नेपाल र भारतीय यो हामीले जन्मेदेखि उयो जानेको के छ भने खुला सीमामा यसको फाइदा मान्छेहरू व्यापारीहरूले सुपारी मात्र होइन अरू धेरै भनौँ वस्तुहरूको लिएको होला। जबसम्म राज्यले यो सीमालाई कडाई गर्दैन तबसम्म यो हरेक यो खाद्य वस्तु लत्ता कपडादेखि लिएर पाठपूर्जा यो ओसार पसार चाहिँ खोइ भइरहेको त होला नि होइन, किनभने हामी मिडियामा पत्र पत्रिका सुन्छौँ धरपकडका कुराहरू। यसलाई टोटल्ली कन्ट्रोल गर्ने कुरा राज्यले गर्छ भने हाम्रो सुपारी आफसे आफ व्यवस्थित हुन्छ,
किसानले सही मूल्य पाउँछ,
सही मूल्य पाउँछ। होइन राज्य त्यतापट्टि आँखा चिम्लिन्छ, यो व्यापारीहरूले फाइदा लिने कुरा हो गरिरहन् भने यो आँखा चिम्लिरहन्छ भने यो सुपारी मात्र होइन चिया अदुवा अलैँची सुन्तला यी जति पनि नेपालमा कृषिजन्य वस्तु छ दुधहरू यो सबैको अस्तव्यस्त त सबै क्षेत्रमा छ। त त्यसो हुँदाखेरि के भने अब हामीले चाहिँ पहिला त राज्य गम्भीर हुनुपर्छ, आफ्नो नागरिकलाई कस्तो समृद्धि नारा मात्रै भनेर त हुँदैन, व्यवहारमा समृद्धि पनि खोज्नु पर्यो। त व्यवहारमा समृद्धि खोज्नका लागि राज्य तयार भएपछि तल आफै माथि टिक्नुपर्छ, तल आफै किसानहरू अब राज्यले गति लियो है पिकअप लियो भन्ने भएपछि तल मान्छेहरू एटेन्सनमा पर्छ।
तपाईँ पुरानो सुपारीलाई धेरै बुझ्नु भएको पनि हुनुहुन्छ होइन, अब तमाम झापाका सुपारी कृषकहरूलाई के भन्नुहुन्छ? तपाईँ उत्पादन हुन्छ तपाईँहरू लगानी गर्नुहोस् भन्नुहुन्छ या पर्खर हेर भन्नुहुन्छ?
होइन त्यसो त भनिँदैन, उत्पादनमा बढोत्तरी भइसकेका छ होइन। हिजोको अब अहिलेको समय हिजोको समय र अहिलेको समयमा धेरै भिन्नता छ। आज श्रम गर्ने मान्छेको अभाव छ, अल्छेको खेती सुपारी भन्ने एउटा नारा पनि चलिया छ। आफ्ना घर जग्गामा भएका बाँझो जग्गाहरू काहीँ पनि खाली नराखौँ, यो कम लगानीमा धेरै आम्दानी धेरै वर्षसम्म आम्दानी। यो सुपारीको बोट भनेको 5 वर्ष बोट होइन, यसले 40-50 वर्षसम्म अनवरत यसले आम्दानी दिइरहने हुँदा सुपारी अब किनभने अरू धान बाली मकै बाली अरू बालीहरूमा ज्यादा श्रम खर्चिनुपर्छ, खर्चेको अनुसारको हामीलाई रिटर्न छैन। तर सुपारी चाहिँ यस्तो बाली हो, सुपारी सँगसँगै विभिन्न भुस्यो बालीहरू लगाएर बालीलाई सबै जग्गालाई हराभरा पार्ने हो भने थोरै जग्गाबाट धेरैभन्दा धेरै आम्दानी लिन सक्ने कुरा सुपारीमा छ। त त्यसो हुँदा सुपारी किसानहरूले अब यसमा नयाँ नयाँ जातको खोजीहरू अब निश्चय जोनले भोलि त्यो पुरा गर्दै जान्छ। हामी पनि खेती प्रणालीमा व्यापक सुधार हामी खोज्छौँ, किनभने हामीसँग प्राविधिक छैन, प्राविधिक जन्माउँछौँ। अहिलेको तत्काल खाँचो पुरा गर्न भारतीय विशेषज्ञ ल्याएर तालिम पनि हिजो पनि दिउँ अब पनि दिन्छौँ। अब नेपाल सरकारले प्राविधिक जन्माउन 1-1.5 वर्ष लाग्ला, त्यसपछि हाम्रै प्राविधिकहरूद्वारा हामी किसानहरूलाई सुसज्जित गर्छौँ उत्पादन बढाउने। अब प्रशोधनको हकमा चाहिँ व्यवसाय साथीहरू जो व्यवसाय ब्यानरमा हुनुहुन्छ, जो सहकारी हुनुका कर्मीहरू हुनुहुन्छ, उहाँहरूले के गर्नु भने अब यसो प्रशोधन गर्ने कुरामा उहाँहरू दत्तचित्त हुनुपर्छ। उहाँहरूले प्रशोधन गरिदिनु भएन भने किसानले उत्पादन गरेको सुपारी उत्पादन गरिदिएर मात्रै बजार पाएन। त्यसो हुँदा यो काँचोको व्यापार 25-30-40 रमाउने होइन, 300-500 सुपारी हामी नै निर्यात गर्न सकौँ, तयारी हामी बनाउँ, हाम्रै ब्रान्ड हाम्रै लोगोमा अनि बजारमा हामीले माल पुर्याउनु पर्छ। बजारको प्रतिस्पर्धामा सिङ्गापुरी सुपारीलाई च्यालेन्ज गरौँ न हामी, त्यसलाई हामी मात गरिदिउँ, हाम्रो अलिकति आकर्षक भयो, राम्रो चमकदार भयो भने बजारमा त जुन वस्तु राम्रो देखिन्छ, जुन खान लायकको छ त्यो नै मान्छेले खोज्छ। त त्यसो हुँदा हामीले अब अन्य विकसित मुलुकहरूमा सुपारी उत्पादन हुने मुलुकहरूको क्षमतामा त्यो विस्तारमा पुग्नका लागि हामीले पनि हाम्रा गतिविधिहरू बढाउँदै जानुपर्छ। सुपारीमा उज्जवल भविष्य सबै किसान व्यवसायीको छ,
सरले भन्नुभयो त्यो विषयले भविष्य राम्रो छ किसानहरूमा भनेर। अब किसानलाई के हुँदा चाहिँ लगानी गर्छ, किसानले के चाहिएको छ किसानलाई, अब सरकारले के गर्नुपर्छ र निजी क्षेत्रको भूमिका के हुनुपर्छ, के देख्नु भएको छ तपाईँले?
सुपारी खेती विकासका निम्ति सरकारले कृषकहरूलाई सरल यो अलिकति सुपारी चाहिँ रोपेर 7-8 वर्षमा पछि मात्रै फल्ने भएकोले लामो अवधिको चाहिँ ब्याज कम ब्याजमा ऋणको व्यवस्था भइदिनु जरुरी छ। अनि त्यो सुपारीलाई मल जलका निम्ति किसानलाई सहयोग गर्नु जरुरी छ। रोग किरा र प्रविधि विकासका निम्ति सहयोग गर्न जरुरी छ। किसान सधैँ खटेर वर्षभरि खेती गरेर खान नपुगेर किसानहरू बिजोकमा रहेको कुरा त सर्वविदितै छ।
अहिले पनि धेरै युवाहरू विदेशी कडा
बाध्य छन्
तर आफ्नै जमिन बाँझो छ,
आफ्नै जमिन बाँझो छ,
वर्षेनी किसानहरू श्रम गर्न तयार छन् तर सरकारले लगानी गरिदिनु पर्यो,
सरकारले सहुलियत दिन पर्यो।
यो के भन्नुहुन्छ तमान किसानहरूलाई, अब तपाईँ एउटा किसानको अगुवा नेता पनि हुनुहुन्छ होइन, के हुन्छ सुपारीतर्फ भविष्य छ भन्नुहुन्छ?
अब म व्यावसायिक सुपारी कृषक साथीहरूलाई मात्र मैले के भन्दैछु भने सुपारी खेती व्यवसायमा जाने कृषकहरूले सुपारी हुने क्षेत्रमा सुपारी लगाउनुहोस्, सुपारी हुने नहुने क्षेत्रमा लगाएर नहुन सक्छ, त्यो पहिल्यै होसियारी बन्नु जरुरी छ। पहिचान गरेर मात्र खेती लगाउने, कुन ठाउँमा कुन बाली राम्ररी हुन्छ भन्ने कुरा पहिचान गरेर यदि खेती लगायौँ हामीले भने हामीले त्यसबाट विमुख हुनु पर्दैन, अन्यथा हामीले नोक्सान बेहोर्नुपर्ने हुन्छ। त्यसकारण सचेतता अप्नाएर तपाईँहरूले बाली लगाउनुपर्छ भनेर म अनुरोध गर्छु।
अन्त्यमा देवी सर, अहिले ल्याएको सुपारी जोन कार्यक्रम सफल बन्नेमा तपाईँ कतिको विश्वस्त हुनुहुन्छ?
म ढुक्क छु। सरकारको अवधारणा जो त्रिखम्बे अर्थनीति अथवा यो तिनवटा पिपिपी भन्छ नि, यो सरकार एक्लैले सोचेर पनि पार लाग्दैन, किसानहरू आफ्नै तालमा कुदेर पनि पार लाग्दैन, निजी क्षेत्र एक्लै कुदेर पनि हुँदैन। यो त्रिपक्षीय जुन सोच छ, यो त्रिपक्षीय सोच अनुसारको गतिविधि अब सबैको सहकार्य भयो भने
अझै भनौँ, पहिलेको जस्तो देखावटी कार्यक्रमले मात्र अब जनतालाई हुँदैन, साँच्चैकै काम गर्नुपर्छ,
साँच्चैकै काम गर्नुपर्छ। र हामीले प्राविधिक र नीतिगत सहयोग सरकारसँग अपेक्षा गर्ने हो। अब काबुभन्दा बाहिरका हाम्रो क्षमताले नपुग्दा सरकारसँग माग गर्ने हो। त तदनुरूप हामीले हाम्रा अब अलिकति के भने समयले अब धेरै अघि बढिसकेको हुँदा अब यो नेपाल हिजोको नेपाल रहन पनि सक्दैन। त्यसो हुँदा त्यो समयको चाप अनुसार समयको माग अनुसार हामीले पनि आफूलाई परिवर्तन गर्न सक्नुपर्छ, परिवर्तित आफू पनि हुनुपर्छ। यो के भने हामीले परिवर्तित भयौँ भने मात्रै राज्यले खोजेको समृद्धिको नारामा अनि पुग्न सक्छ राज्य, नभए राज्यले एकातिर नारा ओह्राल्ने, हामी चाहिँ हाम्रा हिजोकै सोचअनुसार खेती प्रणालीमा सुधार पनि नल्याउने, सोचमा पनि हिजोकै तालमा कुद्यो भने त्यो राज्यसँग भनौँ सहकार्य बन्न सक्दैन।
हस्, यहाँहरू दुवैजनाले अत्यन्तै महत्त्वपूर्ण समय दिनुभयो। यहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद।
ल, हाम्रो तर्फबाट पनि धन्यवाद,
रेडियो भिजनलाई धन्यवाद।
जिल्लामा सुपारी जोन कार्यक्रम लागू भएपछि यसै वर्षदेखि कार्यान्वयन गर्ने गरी प्रक्रिया अगाडि बढाइएको छ। झापामा धान र चियापछि सुपारी र रबर खेतीमा ठूलो सम्भावना रहेकाले यी दुवै खेतीको जोन लागू गरेको बताइन्छ। जिल्लामा राम्रो सम्भावना भएर पनि सुपारी किसानहरूले सबैभन्दा बढी मार खेप्दै आउनु परेको छ। किसानहरूले भनेका छन्, जोन कार्यक्रम सुरु भएपछि परम्परागत खेती गर्दै आएका किसानहरूलाई आधुनिक प्रणाली सिकाउने, सहुलियतमा बिउ मल एवं बजार प्रवर्धनमा सहयोग पुग्ने किसानहरूले अपेक्षा गरेका छन्। यस वर्ष यी दुई जोनको प्रारम्भिक चरणका सबै कामहरू गरिसक्ने लक्ष्य समेत जोन कार्यक्रमले लिएको छ। कार्यक्रम पारित गरेर जिल्लामा कार्यालय स्थापनाको काम सकिएको छ। बजेट समेत धेरथोर निकासा भइसकेको छ। सुपारी र रबर जोनको प्रारम्भिक चरणका सबै काम सकिएपछि अब कार्यान्वयन तहमा गएको छ। अहिले सुपारी जोन कार्यक्रम अन्तर्गत विभिन्न ठाउँमा समूह बनाई किसानहरूलाई समूहगत तालिम प्रदान गर्ने कार्यक्रम सुरु भइसकेको छ, जस अन्तर्गत झापाका विभिन्न ठाउँका किसानहरूलाई तालिम समेत दिइँदै आएको छ। सुपारी खेती सम्भावनै सम्भावनाले भरिएको खेती हो। यो एकपटक लगाएपछि वर्षौँसम्म आम्दानी लिन सक्ने भएको र कम मेहनतमै धेरै उत्पादन गर्न सकिने भएकोले पनि किसानहरू यसतर्फ आकर्षित बन्दै गएका छन्। तर पनि अझै हजारौँ हेक्टर जमिन त्यत्तिकै बाँझै छ। ती जमिनहरूलाई सदुपयोग गरेर सुपारी खेतीतर्फ किसानहरूलाई आकर्षित गर्न सके धेरै जनताहरूले रोजगारी पाउन सक्ने थिए। सुपारी खेतीलाई व्यवस्थित मात्र नभएर बजारीकरणको खोजी पनि गर्न जरुरी रहेको छ। अझै पनि सरकारले सुपारी खेतीलाई कृषि बालीमा सूचीकृत नगरिदिँदा सोचे अनुसारको लक्ष्य प्राप्त गर्न सकिएको छैन। यस्तै अझै बजार बिचौलियाको कब्जामा रहेकाले पनि किसानहरूले मूल्य समेत उचित पाउन सकेका छैनन्। सुपारीलाई प्रशोधन गर्ने आधुनिक प्रविधि नहुँदा समेत किसानहरूले समस्या भोगिरहेका छन्। यी सबै समस्याहरूलाई जुन कार्यक्रमले सम्बोधन गरी किसानहरूलाई उचित सल्लाह सुझावका साथै सहुलियत प्रदान गर्न सके सुपारी खेतीबाट समृद्धि हासिल गर्न धेरै दिन पर्खिरहनु पर्दैन। हस् त, आजलाई हाम्रो सुपारी हाम्रै समृद्धि कार्यक्रम यति नै। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँहरूको अमूल्य सल्लाह र सुझावलाई लिएर हामी आगामी कार्यक्रम प्रस्तुत गर्ने प्रयास गर्नेछौँ। तपाईँहरूको सल्लाह र सुझाव रेडियो भिजनको टेलिफोन नम्बर 023545513 र 514 टेलिफोन गरेर राख्न सक्नुहुनेछ। हवस् त, आजलाई प्रविधिमा साथ दिने पुष्पा भण्डारीलाई धेरै धेरै धन्यवाद दिँदै कार्यक्रम प्रस्तोता म पुष्प बराल बिदा चाहन्छु। नमस्कार।